नमस्कार। बदलिन्दो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिन थालेको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप्र क्षमताले बढ़ाएको आर्थिक उपार्जनले समृद्ध बनाउँदै लगेको जीवनका परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले कार्यक्रम शुरू गरेका हौं। हरेक शुक्रबार बेलुकी 6:30 प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम भने विभिन्न आय आर्जनको काममा लागेर आर्थिक उपार्जन गरिरहेका भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका स्थानीयको परिश्रमले भित्र्याएको समृद्धिमा केन्द्रित छ। मौरी पालनबाट आमदानी गरिरहेका झापा सतासी धामका महिलाहरूलाई भेट्छौ।
सिजनको बेलामा 5-7 किलो 10 किलोसम्म निकाल्न सक्छौ। म दिने सिजन चाहिँ अब कार्तिकदेखि वैशाख जेठसम्म हो। हामीले बेच्दाखेरि त हामी 400 बेच्छौ।
बंगुर पालनमा लागेका स्थानीय र सुंगुर पालनबाट आमदानी गरिरहेका शरणार्थीको कथासँगै पुनर्वास भएर क्यानाडा पुगेका भूटानीको जीवन र संघर्षको बारेमा टेलिफोन कुराकानी पनि गर्छौ।
यी सामग्री हामी केही बेरमा प्रसारण गर्नेछौ। अहिले चाहिँ झापा मोरङमा रहेका भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि। गैराती परेको चट्याङले एकजना भूटानी शरणार्थीको ज्यान गएको छ। बेलडाङ्गी 3 शरणार्थी शिविर सेक्टर A1 छाप्रो नम्बर 65 45 वर्षीय गोपीलाल कार्कीको ज्यान गएको हो। गैराती 12:30 बजेतिर परेको चट्याङले कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। झापाको दमक नगरपालिकाले आदिवासी जनजाति समुदायको मौलिक पहिरन र वेशभूषा संरक्षण गर्न यो वर्ष 10 लाख रूपियाँ छुट्याएको छ। गएको हप्ता भएको नगरपालिकाको बैठकले आदिवासी जनजाति महासंघसँगको समन्वयमा काम गर्ने निर्णय गरेको नगरपालिकाको समाज कल्याण विभागका प्रमुख डम्बर बरालले जानकारी दिनुभयो। दमकमा भीमाल, सन्थाल, मेचे, कुमाल, नेवार, राई, लिम्बू, मगर, गुरूङ लगायतका दर्जन बढ़ी आदिवासी जनजाति बसोबास गर्छन्। यसैबीच आदिवासी धिमाल महिलाहरूलाई उनीहरूको मौलिक पहिरन पेटनी बनाउने तालिम दिइएको छ। लघु उद्यमशीलता विकास परियोजनाले गएको शनिबारदेखि झापाको दमकमा शुरू गरेको तालिम 1 महिनासम्म चल्नेछ। तालिममा झापा र मोरङका 15 धिमाल महिला सहभागी छन्। दमक 7 को दोघरेमा तालिम चलाउन 1.5 लाख रूपियाँ सहयोग गरिएको परियोजनाका कार्यक्रम संयोजक राजन केसीले बताउनुभयो। मोरङको शनिश्चरी र झापाको बेलडाङ्गी शरणार्थी शिविरमा रहेका कपड़ा उद्योगलाई व्यवस्थित गरिने भएको छ। पुनर्वासका कारण शरणार्थीको संख्या घट्दै जाँदा बन्द हुने क्रममा रहेका कपड़ा उद्योगलाई कटनका कपड़ा उत्पादन गर्ने उद्योगमा रूपान्तरण गर्ने तयारी भइरहेको लघु उद्यमशीलता विकास परियोजनाका कार्यक्रम संयोजक राजन केसीले जानकारी दिनुभयो। उद्योगहरू फेरि सञ्चालन गर्न कम्तीमा 8 लाख रूपियाँ खर्च हुने अनुमान छ। उद्योग चल्न थालेपछि शरणार्थी र स्थानीय गरी 50 जना कामदारले काम पाउनेछन्। 2 दशक अघि भूटानी शरणार्थी महिलाको क्षमता बढ़ाउने देशले खोलेका उद्योग भूटानी शरणार्थी महिला मञ्चले चलाउँदै आएको थियो। भूटानी शरणार्थीको फ्रेण्डस क्लब र उत्तरी दमकको प्रभात किरण युवा क्लबले शरणार्थी र स्थानीय क्लबबीच खुल्ला भलिबल प्रतियोगिता गरेका छन्। बेलडाङ्गी 3 शरणार्थी शिविरको युवा मैत्री केन्द्र कार्यालय प्रांगणमा गएको मंगलबार शुरू प्रतियोगितामा स्थानीयका 10 र शरणार्थीका 2 सहित 12 टीम सहभागी छन्। प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुनेछ। प्रतियोगिताको पहिलो टोलीले नगद 15,000 र ट्रफी तथा दोस्रोले नगद 10,000 र ट्रफी पाउने भूटान फ्रेण्डस क्लबका अध्यक्ष युवराज राईले जानकारी दिनुभयो। बहुसांस्कृतिक मनोसामाजिक संस्था टीपीओ नेपालले मनोसामाजिक मनोविमर्श सम्बन्धी 6 महिने तालिम चलाउने भएको छ। यही अप्रेल 25 शुरू हुने तालिममा भूटानी शरणार्थी र स्थानीय समेत 20 जना सहभागी हुँदैछन्। तालिम सामाजिक जनजीवन, मनोविज्ञान, समस्याको सामना गर्ने कायदा, रिस तथा आवेगको नियन्त्रण लगायतका विषयमा केन्द्रित हुने टीपीओले जनाएको छ। तपाई सुन्दै हुनुहुन्छ बदलिँदो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। आजको कार्यक्रम भने विभिन्न आय आर्जनको काममा लागेर आर्थिक उपार्जन गरिरहेका भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका स्थानीयको बारेमा केन्द्रित छ। सबैभन्दा पहिला मौरी पालनबाट आमदानी गरिरहेका झापा सतासी धामका महिलाहरूलाई भेटौं।
यो झापा सतासी धाम चारकी केशु भट्टराईको घर हो। घरको वरिपरि मौरीका घर छन्। बिहान बेलुका घरको सबै काम भ्याइवरी उहाँले दिउँसोको केही समय यी मौरीलाई दिनुपर्छ। कमाई पनि राम्रै छ।
मेरो व्यक्तिगत 5 वटा छन्, समग्रमा लगभग 180 जति छन्।
त्यहाँ अलगै समूह पनि छ।
यो सहकारी भित्रै, मौरी पालक सहकारी, यहाँभित्र 180 घर छन्। व्यक्ति व्यक्तिको पनि छ, अनि समग्रमै राखेको छ अहिले हामीले।
कति वर्ष भयो मौरी पाल्न थाल्नु भएको?
मौरी पाल्न थालेको 5-7 वर्ष जति भयो होला।
कति बेच्नुहुन्छ मह?
महिनामा त हुन्छ हाम्रो 2 क्विन्टल 3 क्विन्टल जति भन्दा बढी नै जान्छ।
तपाईँको व्यक्तिगत चाहिँ?
व्यक्तिगत चाहिँ सिजनको बेलामा 11 बराबर 5-7 किलो 10 किलोसम्म निकाल्न सक्छौ। म दिने सिजन चाहिँ अब कार्तिकदेखि वैशाख जेठसम्म हो।
चल्तीको भाउमा 50 केजी महको दाम कति पर्छ अहिले?
50 केजी अब हामीले बेच्दाखेरि त हामी 400 बेच्छौँ, खुद्रा बेच्दा 20,000 भयो, त्यति हुन्छ।
मौरीले मह लगाइदिन्छ, तपाईँहरू काट्नुहुन्छ बेच्नुहुन्छ, यो त हरेक हिसाबले फाइदा मात्रै
फाइदै मात्रै छ हजुर।
पश्चिम झापाको सतासी धाम क्षेत्रका धेरै घर घुरेनमा यस्तै मौरीका घार देखिन्छन्। घरमा बस्ने र घर धन्दा भ्याउने महिलाले उभ्रिएको समय मौरीलाई दिएर राम्रै तरक्की गरिरहेका छन्। सतासी धाम एकी देवी दाहालको घरमा त 45 मौरी घार छन्।
हाम्रो कस्तो छ भने संस्थाबाट चाहिँ पहिला धरौटीको रूपमा हामीले मौरी ल्यायौँ, लिइसकेपछि त्यसको चाहिँ अब विस्तार गर्दै त्यो जुन 2 घार मौरी लिएको मैले त्यो बुझाएर अहिले चाहिँ अब मैले 45 घार बनाएको छु।
कति आमदामी हुन्छ सरदर वर्षमा त्यति मौरीको?
सरदरमा मैले 4 लाखसम्म कमाए।
मौरी चराउन कहाँ कहाँ लानुहुन्छ तपाईँको?
मौरी चरणमा यो मौरी चरणमा नलगे हुँदैन, लाने भनेको पहिलो चरण हाम्रो उर्लाबारी मंगलबारे, अनि त्यसपछि भनेको अब वन सामुदायिक वन उदी रहेछ जंगलमा लान्छु। मैले चाहिँ सामुदायिक वन बेतनी सामुदायिक वनमा लगाइरहेको छ। यो मंगलबारेदेखि लगभग 1.5 किलो 2 किलोमिटर माथि होला।
सतासी धामको कृषक समूहमा मौरी पालक महिला समेत संलग्न छन्। समूहले गाउँले महिलालाई बन्दकी स्वरूप मौरीका घार दिने, मौरीका घार बेच्ने समेत गर्छ। 8,000 रुपियाँमा मौरीका 2 घार किनेर मौरी पालन शुरू गरेकी सतासी धामकी फुलकुमारी राजवंशी।
भर्खर शुरूआत गरेको, 2 घार मात्रै अहिले पाल्दैछु मैले चाहिँ। अब फल चाहिँ अब आगो मात्रै हुन्छ होला, यसपालि त अब सिजन गइहाल्यो।
मौरी पाल्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के रहेछ? केही न केही त सिकेरै सुरु गर्नुभयो होला।
बारुलाहरूले दुःख दिन्छ होइन, कोही बेला त्यो धेरै मौरीहरू भएर घार त्यो गोला छुटिनु पनि सक्छ, छुटेर भाग्नु पनि सक्छ, त्योहरू एकदम विचार गर्नुपर्छ हामीले।
मह एकदमै मिठो खान कि यो एकदमै तागतिलो र औषधिको रूपमा समेत प्रयोग हुने वस्तु। सतासी धाम क्षेत्रका महिला कृषकले वर्षमा सरदर 5,000 लिटर मह उत्पादन गरिरहेका छन्। यसको बिक्री, खेती र बजारको अवस्थाबारे सतासी धाम महिला कृषक समूहकी अध्यक्ष पवित्रा सुब्बाका कुरा सुनौ।
जम्मा चाहिँ हामी 180 जनासम्म शेर सदस्य, मौरी व्यावसायिक रूपमा मौरी पाल्ने चाहिँ 45 जना जति होला, अहिले बढिरहनु भएको छ। अब फेरि कृषि विकास कार्यालयले फेरि मौरीको ट्रेनिङ छ होइन, त्यसरी मौरीलाई मौरीको ट्रेनिङ दिन्छौँ सदस्यलाई, अनि त्यसपछि उहाँलाई चाहिँ मौरी पाल्न त्यहाँ ट्रेनिङ पश्चात उहाँले मौरी पाल्नुहुन्छ।
45 जना सदस्य भनेपछि उनीहरूले सबैले उत्पादन गरेको मह तपाईँ कहाँ यो सहकारीमा आइपुग्छ कि आफू आफू बेच्छन्?
व्यक्तिगत प्राइभेट बाहिरबाट मौरी किन्दाखेरि 6,065 पर्छ होइन, संस्थाको मौरी छ कि हामीले अनुदान पाएको मौरीहरू त्यो चाहिँ हामीले 3,600 रुपियाँ राखेका छौँ होइन। त्यसको चाहिँ हामीले बन्दकी जस्तो कि बन्दकी हामी जग्गा लाउँछौँ अनि खान्छौँ अनि पछि पैसा तिरेपछि फिर्ता गर्छौँ नि, त्यस्तै मौरी छ।
3,600 रुपियाँ तिरेर कसैले यहाँबाट घार लान्छ,
त्यसको आधी मात्रै पैसा तिर्नुहुन्छ, तिरेर मौरी पाल्नुहुन्छ होइन। मौरी पारेपछि बिचमा मह निकालेपछि आधी पैसाको मह ल्याउनुहुन्छ, 2 वर्षदेखि 3 वर्षसम्मलाई दिन्छौँ, त्यो भित्रमा उहाँले मौरी बढाउनुहुन्छ, फेरि उहाँको मौरी फिर्ता गर्नुहुन्छ, त्यो फेरि मौरी अर्को सदस्यले पाल्नुहुन्छ, उहाँको पैसा फिर्ता लानुहुन्छ।
संस्थालाई के फाइदा भयो त त्यसले त?
संस्थालाई के होइन, शेष सदस्यलाई फाइदा हुन्छ, उहाँले एकमुष्ट अब 6,065 तिरेर लान सक्नुहुन्न होइन, त्यति भएपछि कम्ती पैसामा त्यसमा पनि त्यसको आधी दाम मात्रै तिर्नुहुन्छ, पछि आधीको त मै दिनुहुन्छ, र शेष सदस्यलाई चाहिँ सहुलियत होस्, उहाँलाई चाहिँ सहज होस्, अब एकैचोटि 6,065 तिरेर त्यसको ब्याजमा मर्नुभन्दा त्यसले चाहिँ उहाँलाई सरल हुन्छ, र केही मह उत्पादन गरे त्यसले चाहिँ उहाँलाई छिटो चाहिँ आय आर्जन होस् भन्ने थियो संस्थालाई।
जम्मा जम्मी यो सहकारी संस्थाका कृषकहरूले महिनामा कति जति मह उत्पादन गर्छ?
6 महिना उसले उत्पादन दिन्छ, 6 महिना दिँदा 6 महिना फेरि उसलाई पाल्नुपर्छ। उत्पादन हाम्रो अहिले कति छ भने जम्मा जम्मी भन्नाले हाम्रो चाहिँ टार्गेट चाहिँ 5,000 हो, 5,000 लिटरको होइन, अहिले चाहिँ हाम्रो यसपालि 5,000 लिटर पुगेको छैन, 2,000 चाहिँ अहिलेसम्म पुगेको छ, अझै पनि मह आउने क्रम छ। जति पनि हाम्रो सदस्यहरूले मौरी पाल्नु भएको छ त्यो सबै मह हामीहरू संस्थाले किनिदिन्छौँ, र संस्थाको काम चाहिँ के हो भने त्यो महको चाहिँ मार्केट खोजिदिने, त्यो हामीले सदस्यबाट चाहिँ 250 रुपियाँले लिन्छौँ, लिटरको 250, हाम्रो बाहिर खुद्रा चाहिँ 400 रुपियाँ छ लिटर।
निकै ठुलो मार्जिन पो रहेछ त्यहाँ त?
होइन, ठुलो मार्जिन छैन, त्यो डाइरेक्ट हुँदा अब ठुलो मार्जिन देख्छौँ, तर त्यो ल्याएर हामीले प्रशोधन गर्छौँ, मह प्रशोधन गर्दा मह घट्छ, अब बत्ती बिजुली त्यहाँ अब बट्टा किन्नु पर्यो, 1 केजीको बट्टा अब आधी आधी किन्दा 2 बट्टा खर्च हुन्छ, अनि लेबलिङ, अनि भित्र सिल प्याक छ, बाहिरको प्याक छ, धेरै खर्च, त्यसमा कम्ती मात्रै संस्थालाई बच्छ।
मौरी पालनबाट झापा सतासी धामका महिलाहरूले गतिलो कमाई गरिरहेका छन्। जीवन समृद्ध बनाउन मेहनत आवश्यक छ, मेहनती मान्छेले छिट्टै आर्थिक उपार्जन गर्न सक्छ, यसकै उदाहरण बनेको छ बंगुर पालन।
झापाको सतासीधाम गाउँ विकास समिति वडा नम्बर 5 का चन्द्रबहादुर सामाको हिजो आजको दैनिकी भिन्नै छ। बंगुरलाई चारो हाल्यो, खोर सफा गर्यो, फारम वरिपरि औषधि छर्कियो, दिनभरि बंगुर फारममै बित्छ। आफ्नै घरको भात खाएर यही कमाईको केही मेलो हुन सक्छ भन्ने चेत चाहिँ मलेसिया पुगेपछि खुल्यो साँबाको।
मलेसियामा चाहिँ देखेको तीन चारवटा बङ्गुर फार्ममा चाहिँ गयो, यत्रोमा चाहिँ पुगेन, दुइटै ठाउँ गयो कि तर यत्रोमा चाहिँ गइएन भएको। जस्तो हाम्रो एउटा छ नि त्यति चाहिँ थियो, दुइटै एउटा आफ्नै त्यो सिङ्गामठ छेउमा थियो होइन, म बसेको, अनि एउटा त्यो सेरेमबाङमा।
चन्द्रबहादुर साँबाको बंगुर फारममा सुरुमा 20 बंगुर थिए, हिजो आज 110 बंगुर छन्। लगानी पनि 1.5 करोड़ नागिसकेको छ। महिनाको लाख बढ़ीको कमाई उहाँको लगानीको तुलनामा कम भए पनि यो प्रारम्भिक कमाई हो भन्नुहुन्छ चन्द्रबहादुर। व्यवसायबाट उन्नति भएपछि उहाँले फारम विस्तार गर्नुभयो, अर्थात अरू बंगुर पनि थप्नुभयो।
पहिला मेन कुरो हामीलाई चाहिँ एउटा भाले चाहिएको थियो होइन, हाम्रो भाले थियो दुईटा, तर अब के भनेको थियो हामीले चाहिँ एउटा भालेले 10 सर्भिस गर्नु सक्छ भनेको थियो, हामीसँग त्यसरी 30 जति पति खोजिरहेको थियो ल अब के गर्ने भनेर। हामी यहाँ पनि दुई चार ठाउँ गयौँ, जस्तो झिलझिलेमाथि डोडामारी तल हामी गयौँ, त्यतिखेर चाहिँ के भने भाले दिउन भन्दाखेरि हामीलाई के भने अनि त्यस्तो थुप्रै भयो कि, अनि भाले मात्रै होइन उठाउने सबै त्यस्तो भयो कि, अनि त्यो भएर मात्रै खास चाहिँ त्यस्तो गरेको खास।
झापाको सतासी धामका चन्द्रबहादुर सावाले गर्नुभएको बंगुर पालन र भएको उन्नति हेरिसकेपछि म दमक उर्लाबारी हुँदै पूर्वी मोरङको मधुमल्ला आइपुगेको छु। आउनुहोस् एकैछिन यहाँ रहेको बंगुर र माछा पालनको फारम घुमाऊ।
यो 9 महिनाको भयो अहिले, यो चाहिँ हेम्सायर जातको भाले हो, अर्को तपाईँको डिउरोक यो पोखराबाट मैले ल्याएको छु। यसको जंगलमा पाइने बँदेल जस्तै देखिन्छ हेर्दा चाहिँ, खासै यो डेनमार्कबाट ल्याइएको भन्ने बुझिएको छ यसको जेनेरेसन चाहिँ।
चारो हाल्ने बेला भएछ कि?
हजुर हजुर, लगभग तपाईँको 50 रेसियोको बङ्गुरलाई 1 दाना बिहान र 1 बेलुका, दिउँसो पानी र हरियो झारपातहरू दिउँसो एकपटक दिइन्छ। पहिला चाहिँ मैले एकै प्रजातिको माछा हालेको थिएँ, अलि झन्झटिलो लाग्यो, अहिले चाहिँ तपाईँको मैले यहाँ 4 प्रजातिको माछा हालेको छु।
कति भयो हाल्नुभएको?
यो भर्खरै हो, यो तपाईँको 3 महिना जति मात्रै भयो।
कति निकालिसक्नुभयो अहिलेसम्म माछा यहाँबाट?
अहिलेसम्म 1 पिरियडमा तपाईँको लगभग 2200-2300 बेचियो होला।
कति जति होला त्यसको दाम करिब करिब?
होलसेलमा दिँदाखेरि यो तपाईँको 110 लिएर 20 किलोसम्म बेचियो, अब खुद्रा बेच्दाखेरि तपाईँको यहीँ आएर लानेहरूलाई 140 बेचियो।
यो फारम हो 24 गोविन्द भट्टराईको, पढाई CMA, त्यसैले त गाउँमा 1-2 स्वास्थ्य प्राविधिकको रूपमा गाउँमै काम गरेकोले कोही कोही उहाँलाई डाक्टर पनि भन्छन्। तर हिजो आज पेसा बदलिएको छ, बिहान उठेपछिको 4-5 र साँझको 1-2 बंगुरका डुँडमा चारो हाल्ने काममा उहाँ व्यस्त हुनुहुन्छ। एउटा सन्तुष्ट स्वर र जागरिलो शैली सुन्न सकिन्छ गोविन्द भट्टराईको आवाजमा।
म बाल्यकालदेखि नै आफ्नै हात र सिर्जना सिपले नै बाँचु भन्ने खालको लक्ष्य थियो मेरो, र काम पनि मैले गर्दै गएँ, पढ्दै पनि गएँ, कामहरू पनि गर्दै गएँ। म कलेज लेभल हुँदा पनि मैले विभिन्न कामहरू आफ्नै लगानीमा गरिराखेको थिएँ होइन, र पछि आएर मलाई 81 यो चाहिँ पश्चिमी नेपालको भ्रमणमा जाँदा यो बंगुर पेसा कृषिमा चाहिँ अलिकति प्रेरणा, केही प्रेरणा पाएको हुनाले आफू पनि हाम्रो ठाउँमा गएर यो गर्न सकिन्छ भन्ने आशाले सुरु गरेको, राम्रै छ अहिले।
मधुमल्लाको नुनसरी खोला किनारमा रहेको खोरमा बंगुर, खाडीमा माछा र वरिपरिको 3.5 बिघामा मकै लहलहाइरहेका छन्। भित्री गाउँमा 14 रुपियाँको लगानीमा गोविन्दले खोलेको यो कृषि फारमले महिनावारी सबै खर्च कटाएर 40,000 बढी आमदानी दिइरहेको छ। 3 युवाले काम समेत पाएका छन्।
मार्केटको विषयको कुरा गर्ने हो भने व्यापारीहरू यहीँ पनि आएर ऊ लाने गर्नुहुन्छ, अब मार्केट खोजीमा हिँड्दाखेरि आफै पनि लगेर बेच्न सकिने अवस्थाहरू छ, त्यसको लागि आफ्नै प्राइभेट पिकअप छ, त्यसमा यहीँ काम गर्ने भाइले सञ्चालन गर्ने हुनाले उहाँलाई बजारसम्म पुर्याउने बेच्ने कामहरू सबै उसैलाई जिम्मा दिएको छ। सुरुका दिनहरूमा त मलाई अब बाहुनको छोरा सुँगुर पाल्ने यता त्यता भनेर गाउँ समाजका मान्छेहरूले पनि धेरै कुराहरू गर्नुभयो, मैले त्यसलाई सकारात्मकै तपाईँको कुराहरू लिँदै गएँ। अहिले आएर म सन्तुष्ट छु, उत्पादन पनि भइरहेको छ होइन, र मैले गरेको देखेर वरपरका गाउँका मान्छेहरूले पनि यसो रहेछ है भनेर अहिले घरमा दुई चारवटा लगेर पाल्ने पनि पो थालेको अवस्था छ। न्यून आय स्रोत भएको व्यक्तिहरूलाई चाहिँ यहाँबाट पाठाहरू दिएर निश्चित समयसम्मको लागि होइन अदिया या त त्यस्तै लगानी गरिदिएर उहाँहरूबाट उत्पादन गरिसकेपछि म आफै किनिदिने शर्तमा पनि मैले गाउँमा दिएको छु।
गरी खान पश्चिम र पूर्वी एसियाका ताता मरूभूमि जाने काम करिब करिब नेपाली थिति बन्दै गएको छ। वैदेशिक रोजगार सम्बन्धी औपचारिक तथ्याङ्क अनुसार काठमाडौँमा रहेको देशको एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी दिनमा कम्तीमा 1200 नेपाली विदेशी रहेका छन्। पैसा आउने आशामा बसेका आफन्त, हावापानी प्रविधि र कामको मेलो नमिलेर ज्यान गुमाएकाहरूको शव बुझ्न बाध्य छन्। कामको मेलो जान्ने र मेहनत गर्ने हो भने यस्ता समस्याबाट मुक्ति पाउन गाह्रो छैन भन्ने उदाहरण भन्नुभएको छ मोरङ मधुमल्लाका गोविन्द भट्टराई।
गरी खानको लागि कसैले पनि तपाईँको लाज मान्नु हुँदैन, आफ्नो श्रम र सिपलाई सदैव काममा केन्द्रित गरेर मेहनत र समय दियो भने अवश्य पनि सफलता हासिल गर्न सकिन्छ। विदेशी नजानु चाहिँ म भन्न सक्दिनँ, तर पनि आफ्नो श्रम र सिप सिर्जना जाँगर र केही सानो तिनो लगानी गरेर पनि नेपालमै पनि केही गर्यो भने राम्रो घर परिवार सामान्य अरू कुराहरू सामाजिक परिवेशमै बाँचेर पनि जीवनयापन सरल तरिकाले जिउन सकिन्छ भनेर भन्न चाहन्छु।
सोचाइ र परिश्रम हुने हो भने कमाईको मेलो आफ्नै वरिपरि प्रशस्तै फेला पर्छन्। कमाई गर्न विदेशिनु नै पर्छ भन्ने मान्यतालाई तोड्दै उन्नति गरिरहेका स्थानीयको प्रभाव त्यही क्षेत्रमा रहेका भूटानी शरणार्थीलाई पनि परेको छ। आफ्नो भन्नु केही नभएका शरणार्थीले जग्गा भाडामै लिएर भए पनि शुरू गरेको सुँगुर पालनबाट आर्थिक उपार्जन गरिरहेका छन्।
रनमाया सुब्बाको बिहान उठेपछिको अनिवार्य कर्म बनेको छ शरणार्थी शिविर उत्तरको रतुवा खोलातिरको देब्रेपट्टि रहेको सुँगुर खोर जाने, सुँगुरलाई चारो दिने, खोर सफा गर्ने र बेलडाङ्गी एक शरणार्थी शिविरमा रहेको आफ्नो छाप्रो फर्केर घर धन्दा गर्ने। सुँगुर पालनबाट भएको कमाईबाट उहाँले छोराछोरीको उच्च शिक्षा खर्चको जोहो गरिरहनु भएको छ।
सुँगुर पालेको भएन त्यस्तै 1500 वर्ष, अहिले 3 छ।
अनि यो 3 सुँगुर पालेको यो ठाउँको भाडा कति तिर्नुहुन्छ?
खोरको हिसाब हुन्छ, यो खोरको 25 होइन, 2 खोरको महिनामा 50 रुपियाँ,
भनेको वर्षको 600 जति त जग्गाको भाडै जाँदो रहेछ।
जग्गाको भाडा जान्छ अनि भुस्की नै 1020 रुपियाँ चापडलाई पर्छ।
अनि यो मल के गर्नुहुन्छ?
मल त अब यो घरधानीकै हो, आफूलाई चाहियो भने अब लग्यो अलिअलि।
वर्षमा नि सरदर सुँगुर बेचेर कति जति पैसा हात पार्नुहुन्छ तपाईँ?
हुन्छ होला 12,000 जस्तो।
रनमाया मात्र होइन, सुँगुर पालनबाट बेलडाङ्गी शरणार्थी शिविरका धेरै भुटानीले सहायता संस्थाबाट अपुग सामानको जोहो गरिरहेका छन्। बेलडाङ्गी एक शरणार्थी शिविरका भुटानीले शरणार्थी शिविर नजिकै स्थानीयका खेतका गरा भाडामा लिएर सुँगुर पालिरहेका छन्। त्यहाँ रहेको खोरमा बेलडाङ्गी एक शरणार्थी शिविरकी जरिमाया राईका 2 बुच्चा हुर्किरहेका छन्।
त्यस्तै 6-7 वर्ष जस्तो भयो होला हो हामीले सुँगुर पालेको। अब नपालो भने पनि के गर्नु र, अब यस्तै छ शिविरमा दुःख। यसो नानीहरूलाई लुगा फाटाहरू दिनु पर्यो, वर्षा दिन चाडबाड आउँदाखेरि लगाइदिनु फेराइदिनु पर्यो।
कतिमा किन्नु भएको यी?
एउटा 1800 किनेको, एउटा 2000 किनेको।
अब कति महिना पाल्ने यिनीहरूलाई?
अब यिनीहरूलाई त्यस्तै अब वर्षा दिन चाहिँ पालिन्छ होला, त्यति पाल्दा मात्रै अलिक ठुलो बढ्छ।
वर्षको सरदर कति पैसा समाउनुहुन्छ सुँगुरबाट?
कोही बेला घामे त खोइ अहिलेसम्म त 12,000-10,000, कोही बेला 9,000 हुन्छ, अब सुँगुर हेरी।
झापाको बजारमा अहिले सुँगुरको मासु 170 रुपियाँ प्रति केजीको भावमा बिकिरहेको छ। सामान्य खानकीमा एउटा सुँगुर हुर्किएर 100 केजीको हुन त्यस्तै 8-10 महिनासम्म लाग्छ भन्छन् सुँगुर पालेर पैसो समातिरहेकाहरू। घर परिवारको खर्चको गर्जो टार्न गरिएको सुँगुर पालनले शरणार्थीका परिवारको खर्च मजैले धानेको छ। बेलडाङ्गीका 3 शरणार्थी शिविर वरपर मात्र कम्तीमा 1000 शरणार्थीले यसरी सुँगुर पालेका छन्। बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर जीका कुलबहादुर राई।
सुँगुर पालेको अहिले 6
वर्षमा सरदर कति रुपियाँको सुँगुर बेच्नुहुन्छ यहाँबाट?
वर्षमा पाठा पाल्दाखेरि लगभग वर्ष दिन पाल्दाखेरि त्यस्तै हो 15-20 हजारतिर एउटा।
तपाईँ र म उभिएको ठाउँबाट उत्तरपट्टि हेर्दाखेरि करिब 100 जति सुँगुरका खोरहरू होला नि यो 2-3 ठाउँमा गरेर।
त्यति चाहिँ पक्कै छ, त्यहाँभन्दा बरु बढ्दा होला, थोरै छैन।
बेलडाङ्गी एरियामा निक 400-500 जति होला नि सुँगुर शरणार्थीले पालेका?
त्योभन्दा बढी होला, 1000 जति त पुग्छ होला। अब दुम्सेतिर, यता बाङ्गेतिर, यता 1 बाङ्गे, 2 बाङ्गे, यता यता माथि अब यहाँ माथि आइतबारतिर पाल्छ।
बिहानको एक सरो काम सुँगुरका खोर धाउने नै पर्छ बेलडाङ्गी एकका 14 बालक नूतन राई र उनकी दिदीको। कति भयो यहाँ सुँगुर पालेको?
1
कहाँबाट ल्याएको हो यो सुँगुर पाल्नको लागि?
मधुमल्ला बाजेले ल्याउनु।
यो बेचेर के गर्ने गर्नु भएको छ?
यो फर्स्ट चोटि पालेको,
अब बेचेर के गर्ने त?
त्यही लुगा कपडा किन्ने, सब्जीहरू खाने।
शरणार्थी बनेको 2 बीचमा भुटानीले अनेक हन्डर र ठक्कर खाए। हुन त सहायता संस्थाको आड भरोसा थियो, तर चाहिने सबै सामग्रीको जोहो नहुँदा आपतमा परेकाहरूले पछिल्ला वर्षमा कमाईका विभिन्न कायदा सिकेका छन्। यही कायदाले आर्थिक कमाईको मेलो फेला परेको छ। देख्दा सामान्य लाग्ने सुँगुर पालनबाट वर्षमा हात पर्ने 10-15 हजार रूपियाँले साना छाप्रा मुन्तिरका शरणार्थीका धेरै सपना पूरा गरेको छ। अर्का सुँगुर पालक शरणार्थी चन्द्र राई,
यी हामीले जेङ्ली माउ ल्याएको अब तदेखि यो 2 बेते 3 बेते प्रास्तो ल्याइन्छ अनि पोस्टाएर बेचिन्छ। सिक्किमेला बेच्दाखेरि अब यो सुँगुर यतातिको सुँगुर चाहिँ बेचिसकेको, त्यो चाहिँ 15 हजारमा बेचिसकेको, यतातिको चाहिँ अलिक पोस्टेको छैन भनेर सिक्किमेले लगेन। अब लगभग नाफा भनेको त्यस्तै 10-12 हजार हुन्छ। ओल्लोपट्टिको चाहिँ सुँगुर अब 3 महिना मात्रै पाल्यौँ, 8 हजारमा किनेको, 15 हजारमा बेच्यौँ, अब 7-8 हजार कति।
शरणार्थी शिविरमा रहेका भुटानीहरू स्वायत्त संस्थाले दिएको सामानले नपुग्ने मालमत्ताको जोग गर्न विभिन्न आय आर्जनको काममा व्यस्त छन्। त्यसकै लागि सहायक भएको छ सुँगुर पालन। पछिल्लो समय भुटानी शरणार्थी सिप सिक्नदेखि आफूसँग भएको सिप र मेहनतले कमाईको बाटो पहिलाउन व्यस्त छन्। पुनर्वास भएका भुटानीहरू पनि नयाँ ठाउँमा चाहिने सिप सिक्न व्यस्त छन्। यही सन्दर्भमा क्यानाडाको क्युबेक पुनर्वास भएका प्रकाश कडरियासँग गरिएको टेलिफोन कुराकानी सुनौ।
सिक्नको लागि क्लास गरियो होइन, 9 महिना क्लास भयो, त्यसले पछाडि हामी अहिले त्यसले हामी एरल एजुकेसन भन्छ यहाँ, जस्तै अब फ्रेन्चबाट अनिवार्य पढ्नुपर्ने हुने कारणले गर्दाखेरि फ्रेन्च भाषा कन्टिन्यू गरिरहेको अवस्था छ हजुर अहिले।
त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरूले गर्न पाउने कामहरू के खालका रहेछन्, उनीहरू कस्ता खालका कामहरू गरिरहेका छन्?
जस्तो कामहरू भन्नाले जे पनि अब आफूसँग भएको एबिलिटी छ, आफूसँग भएको क्यापासिटी छ भने अब जे पनि काम गर्न पाउँछ। जस्तो सुकै कोर्सहरू पढ्नको लागि गभर्मेन्टले फन्ड गर्छ सुरुको लागि होइन, अब त्यसको लागि जस्तै अब साधारणतः एक्जामिनेसन एरोप्लेन मेकानिजम भने चाहिँ प्लेन कन्स्ट्रक्सन सम्बन्धीको कोर्स चाहिँ पढिरहेको छ होइन। त्यसै गरेर अरूले पनि जस्तै कसैले यहाँ इन्फर्मेर भन्छ यहाँको फ्रेन्च भाषामा, जस्तै उहाँ भनेको नर्सिङ कोर्सहरू गरिरहेको छन्, कसैले फार्मेसी टेक्निसियनको कोर्सहरू गरिरहेको छन्। त्यो सबैजना जो छ कोही फ्रेन्च भाषा अनिवार्य पढ्नु परिरहेको छ, तर प्रोफेसनल कोर्सहरू पनि गरिरहेको अवस्था छ।
ए भनेपछि त्यहाँ चाहिँ काम गर्नको लागि आवश्यक सिप सिकिरहेका छन् भुटानीहरू
सबैजना? अहिले त अहिलेको लागि तत्काल चाहिने भाषा फ्रेन्च भयो यहाँको लागि, जुन यो क्युबेकको लागि होइन, अनि अरूले भनेको प्रोफेसनल कोर्सहरू गर्न सुरु गरिसकेको छ हजुर। अहिले सुरुको अवस्था भनेको तालिम गर्ने अवस्था नै छ अहिले, जस्तै अब 1 इयर्स भयो, 1 एन्ड 2 इयर्सहरू भयो होइन। जस्तै अब क्युबेकदेखि बाहिर प्रोभिन्स पनि आएका छन्, उहाँहरू अब डाइरेक्ट इङ्ग्लिसबाटै कोर्सहरू गर्नुपर्ने हुने, पहिलो जुन त्यो 9 महिने फ्रेन्च कोर्सहरू गर्नुपर्ने नहुँदाखेरि प्रायः सबैजनाले आफ्नो आफ्नो काम सुरु गरिसकेको छ, जो राम्रो संस्कृति पनि भइसकेको छ।
ए भनेको अरू सहरमा जहाँ चाहिँ फ्रेन्च भाषा जरुरी छैन, त्यहाँ चाहिँ आउनु बित्तिकै उनीहरूले तालिम लिए काम गर्न सुरु गरिहाले, तपाईँहरू जुन ठाउँमा बस्नु भएको छ क्युबेकमा, त्यहाँ चाहिँ फ्रेन्च भाषा चाहिने भएको कारणले गर्दा तपाईँहरू चाहिँ अहिले भाषा सिक्दै हुनुहुन्छ र विभिन्न सिपमूलक तालिमहरू पनि लिइरहनु भएको छ? तालिम चाहिँ के कसरी पाइँदो रहेछ, त्यसको लागि चाहिने खर्च कसरी म्यानेज गर्नु भएको छ, के छ अवस्था?
यहाँ के भनौँ, जस्तै प्रोफेसनल एजुकेसन हो, प्रोफेसनल एजुकेसनको लागि चाहिँ गभर्मेन्टले सबै थोक दिनुहुन्छ, जुन काम गरिरहेको अवस्था छैन त्यस्तो मान्छेहरूलाई गभर्मेन्टले फन्ड गर्छ। जस्तै अब यहाँको हामी जुन इमिग्रेन्टहरू छोरीहरूबाट आइएको छ तिनीहरूलाई मात्रै होइन, यहाँको मानिसहरू पनि सबैलाई चाहिँ, जस्तै अब कुनै यो नयाँ मानिस अर्को मानिस हो भने त्यस्तो छुट्याएको छैन।
भनेपछि अब तपाईँहरूले लिएको तालिम जुन छ नि, विभिन्न जस्तै जहाज बनाउनुदेखि लिएर नर्सिङसम्मको तालिमहरू भन्नुभयो, यस्ता किसिमका तालिमहरू लिएपछि कामको अपर्च्युनिटी हुन्छ नि, त्यो चाहिँ कस्तो खालको छ भनिएको छ, के बुझ्नु भएको छ?
कामहरू पाउनको लागि त्यस्तो असुविधा हुँदैन, गभर्मेन्टले खोज्ने, कम्पनीले खोज्ने, त्यस्तो अब विभिन्न अर्गनाइजेसनहरू हुन्छन् जब खोज्ने होइन, जागिर पढाइ सिद्धिसके पछाडि तिनीहरू तत्काल जागिर सुरु हुन्छ।
कमाईको हिसाबले हेर्ने हो भने कस्तो किसिमको कमाई गर्न सक्ने हैसियतमा छन् त अब भुटानी शरणार्थीहरू क्यानाडामा?
अब जस्तै अब साधारणतः एउटा इक्जाम्पल दिउँ, जस्तै अब एउटा इन्फर्मेर भन्छ यहाँ, जस्तै अब नर्सिङ कोर्स गरेको मान्छे आयो, उसले भनेको सुरुमा आएर उसले सुरु गर्ने सेलरी भनेको उसको $25-30 पर आवर हुन्छ होइन, त्यहाँदेखि उसको भनेको अब उसले आफ्नो टाइम लिस्टै गरे पछाडि त्यो एक्सपिरियन्स गर्नु बढ्दै जानुको। क्यानाडियन इमिग्रेन्ट भएर आएको हामी जस्तो मान्छे भयो अथवा रिफ्युजी स्टेटसमा आएको मान्छे भयो, सबैको लागि त्यो बराबर हजुर।
त्यहाँ कोही अरू मान्छे पनि हुनुहुन्छ जोसँग म कुरा गर्न सक्छु?
त्यस्तै भाइसँग, मेरो भाइ योगेशसँग कुरा गर्न सक्नुहुन्छ।
हुन्छ पाउन।
हेलो नमस्कार
हजुर, योगेशजी आफ्नो परिचय दिनुहोस् न।
मेरो नाम चाहिँ योगेश कडरिया हो, भएको कान्तिसर हो, मैले 27 वर्ष।
तपाईँ के गर्दै हुनुहुन्छ योगेशजी क्यानाडामा हिजो आज?
सुरुको दिनमा भनेको त्यही नि हो, अघि दाइले भने चाहिँ त्यो 9 महिनाको एउटा बेसिक फ्रेन्च कोर्स हुन्छ, त्यो बेसिक फ्रेन्च कोर्स कम्प्लिट भइसक्यो मेरो होइन, अब अहिले भनेको एउटा विशेष गरेर जब अपर्च्युनिटीसँग विशेष गरेर जबसँग सम्बन्धित एउटा कोर्स गरिरहेको छु फ्रेन्चमा, यो 4 महिनाको कोर्स छ। त्यस पछाडि म पनि अलिकति भनौँ मन्ट्रियलतिर यहाँ कहिले ठुलो सिटी भनेर भन्छ त्यहाँनिर अलिकति अपर्च्युनिटीहरू पनि बढी हुने भएको कारणले गर्दाखेरि सायद मन्ट्रियलतिर जान्छ।
तपाईँले सिक्नु भएको सिप के तालिम लिनु भएको?
होइन खासै मैले वान नेपालमा भन्दाखेरि पहिला विराटनगर बस्थेँ नेपालमा, त्यहाँ एउटा प्राइभेट स्कुल थियो, 4.5 वर्ष त्यहाँ पढाएको मेरो अनुभव थियो होइन। त्यसकै आधारमा अब यहाँ पनि प्रोफेसनली एउटा टिचरकै रूपमा जानको लागि म एकदम प्रयासरत छु भनौँ अहिले।
ए त्यसको लागि तपाईँले त्यहाँ आवश्यक पर्ने तालिमहरू सिप सबै सिकिसक्नु भएको छ?
त्यो 4 महिनाको कोर्स अब लगभग अर्को महिना मेरो कम्प्लिट हुन्छ नि। त्यस पछाडि अब मैले जस्तै अब प्रोफेसनली कुनै कोर्समा जान चाहन्छु अथवा म काम गर्न चाहन्छु भन्ने कुरो मैले डिसाइड गर्नुपर्ने हुन्छ। मेरो पहिलाको नै अब ब्याकग्राउन्ड टिचिङ फिल्डै भएको कारणले गर्दा सायद टिचिङ फिल्डतिरै जान्छु होला सायद जस्तो लागिरहेको छ।
क्यानाडामा शिक्षण पेसामा चाहिँ कतिको चाहिँ राम्रो अवस्था देख्नु भएको तपाईँले?
त्यसो गरेर यहाँ पनि अब हाम्रो नेपालमा जस्तै अब इन्डियामा जस्तै प्राइभेट स्कुल्सहरू पर्याप्त मात्रामा पाइन्छ, त्यसै गरी सरकारी स्कुलहरू पनि पर्याप्त मात्रामा पाइन्छ। त्यसै गरेर टिचर्सहरूको एभाइलेबिलिटी यहाँनिर भनौँ स्टुडेन्टको कोटाको आधारमा हेर्ने हो भने टिचर्सहरूको एभाइलेबिलिटी एकदम अलिक कमै देखिन्छ यहाँनिर। र विशेष गरेर टिचिङ फिल्डमा गयो भने भोलिको दिनमा अपर्च्युनिटी एकदम पर्याप्तै छ, धेरै नै अपर्च्युनिटिजहरू छ।
यो थियो क्यानाडा पुनर्वास भएका प्रकाश र योगेश कडरियासँग पुनर्वास भएका भुटानीहरूको जीवनशैली र उनीहरूले गरिरहेको संघर्षका बारेमा गरिएको कुराकानी।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेचीट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौं। नमस्कार।